रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमाटा। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक आज पनि सञ्चालन हुन सकेन। लोकतन्त्रमाथि प्रहार भएको अवस्थामा संसदमा छलफल र बहस गर्ने वातावरण बनाउन दलहरूलाई सभामुख देवराज घिमिरेको आग्रह। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल फित्रका अवसरमा भोलि सार्वजनिक विदा। विश्व बैंकले पुल मर्मत र सुधारका लागि नेपाल सरकारलाई करिब 20.5 अर्ब रूपियाँ प्रदान गर्ने। र इजरायलले गाजामा जारी राखेको आक्रमणमा आज कम्तीमा 22 जनाको मृत्यु। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास बिम्स्टेकको 6 शिखर सम्मेलनमा सहभागिताबारे आज पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्र मन्त्रीहरूसँग परामर्श छलफल भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीले राख्नुभएको छलफलमा नेपालको आर्थिक विकास, कनेक्टिभिटी, ऊर्जा, पर्यटन र सांस्कृतिक आदान प्रदान लगायत क्षेत्रमा भ्रमणलाई मुलुकको अधिकतम हितमा उपयोग गर्न सुझाव दिइएको छ। छलफलमा प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्ति र क्षेत्रीय सहकार्यका लागि प्रयासरत रहने स्पष्ट गर्दै अरूको हितप्रति संवेदनशील हुँदै नेपालको हितका लागि भ्रमणलाई उपयोग गर्ने जानकारी गराउनुभयो। छलफलमा पूर्व प्रधानमन्त्रीहरू डाक्टर बाबुराम भट्टराई, मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी, परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवा, पूर्व परराष्ट्र मन्त्रीहरू उपेन्द्र यादव, ईश्वर पोखरेल, रघुवीर महासेठ लगायत सहभागी हुनुहुन्थ्यो। प्रतिनिधि सभाको बैठक सोमबार बिहान 11 बजेसम्मका लागि स्थगित भएको छ। आज बिहान 11 बजे बसेको बैठकको शुरूमा नै प्रतिपक्षी दलका सांसदहरूले अवरोध गरेपछि सत्तापक्षका सांसदले पनि बैठक सञ्चालन गर्नुपर्ने माग गरेका थिए। प्रतिपक्षी दलले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर हितेन्द्र साक्यलाई नियुक्त गरेपछि प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने माग गर्दै अवरोध गर्दै आएका थिए। यसअघि संसद भवन नयाँ बानेश्वरमा आज भएको राजनीतिक दलका प्रमुख सचेतक संघको बैठकमा सभामुख देवराज घिमिरेले शुक्रबार तीनकुनेमा भएको घटना लोकतन्त्रमाथिको प्रहार भएकाले संसदमा छलफल र बहस गर्ने वातावरण बनाउन दलहरूलाई आग्रह गर्नुभयो। उहाँले राष्ट्रमाथि भएको घटनाबारे छलफल गरेर संसद जीवन्त रहेको महसुस गराउनुपर्ने बताउनुभयो। यसैगरी राष्ट्रिय सभाको आजका लागि निर्धारित बैठक स्थगित भएको छ। भोलि बिहान 11:15 बजे बस्ने गरी आजको बैठक स्थगित भएको संघीय संसद सचिवालयले सूचना टाँस गरी जानकारी दिएको छ। आज बिहान 11:15 बजे बस्ने गरी निर्धारित बैठक 3 पटक सरेको थियो। प्रमुख प्रतिपक्षी लगायत विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशकलाई हटाउने निर्णय सम्बन्धमा प्रधानमन्त्रीबाट सदनमा जानकारी गराउनुपर्ने माग गर्दै आजका लागि आएका थिए। प्रधानमन्त्रीले बोलाउनु भएको गणतन्त्र पक्षधरहरूको सर्वदलीय बैठक अहिले जारी छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा जारी बैठकमा गत शुक्रबार काठमाडौँको तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शन र लोकतान्त्रिक गणतन्त्र विरूद्धको विभिन्न खाले अभियानलाई निस्तेज बनाउने कुरामा छलफल भइरहेको नेपाली कांग्रेसका नेताले जानकारी दिनुभयो। बैठकमा विकसित पछिल्लो घटनाक्रम र संसदमा जारी अवरोध खुलाउने लगायतका समसामयिक विषयमा छलफल भएको छ। नेकपा एमाले संविधान र कानूनको व्यवस्था अनुरूपको कार्य सम्पादनमा उत्पन्न बाधा हटाउनका लागि प्रतिपक्षी दलहरूलाई आग्रह गरेको छ। आज पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाको अवरोधका कारणले प्रतिस्थापन विधेयक पारित गर्ने प्रक्रियामा व्यवधान सृजना भइरहेको प्रति ध्यानाकर्षण भएको जनाउँदै संविधान र कानूनको व्यवस्था अनुरूपको कार्य सम्पादनमा उत्पन्न बाधा हटाउन प्रतिपक्षी दलहरूलाई अनुरोध गरेको एमाले महासचिव शंकर पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। बैठकले सरकारी विधेयकलाई संविधान र कानूनको व्यवस्था अनुरूप सम्पादन गर्ने कर्तव्यतर्फ राष्ट्रिय सभाका अध्यक्ष र प्रतिनिधि सभाका सभामुखको समेत ध्यानाकर्षण गराएको उहाँले बताउनुभयो। गृहमन्त्री रमेश लेखकले लोकतान्त्रिक व्यवस्थामा जनप्रतिनिधि र सरकारप्रति प्रश्न उठाउन पाइने र उनीहरू त्यसप्रति जवाफदेही हुनुपर्ने बताउनु भएको छ। रिपोर्टर्स क्लब नेपालको 27 वार्षिकोत्सवका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले अहिले 28 वर्षभन्दा कम उमेरका युवा पुस्ताले राजतन्त्रको वास्तविक अनुहार नदेखेको बताउनुहुँदै लोकतन्त्रमा सरकार र सरकारका व्यक्तिहरूको आलोचना गर्न पाइने बताउनुभयो। अहिले राजतन्त्रको पक्षमा आन्दोलन भइरहँदा पूर्व राजा ज्ञानेन्द्र शाहलाई प्रश्न गर्न र जवाफदेही बनाउन सकिन्छ वा सकिँदैन भनेर सोच्न पर्ने पनि बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो वाइफ त कति स्मार्ट। अब त रात
अब रात तपाईको नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। सरकारले इस्लाम धर्मावलम्बीको ईद पर्व ईद उल फित्रको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार भोलि चैत्र 18 गते सोमबार ईद पर्वको सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामचन्द्र तिवारीद्वारा आज साँझ जारी सूचनामा जनाइएको छ। विश्व बैंकले तेस्रो पुल सुधार तथा मरमत कार्यक्रम कार्यान्वयन गर्न 20 अर्ब 40 करोड़ प्रदान गर्ने भएको छ। बैंकको कार्यकारी निर्देशक बोर्डले 15 करोड़ अमेरिकी डलरको वित्तीय प्याकेज आज स्वीकृत गरेको हो। सहायता रकम नेपालका रणनीतिक सड़क सञ्जालमा निर्मित पुलहरूको मरमत सम्भार तथा सबलीकरणका निम्ति स्वीकृत गरिएको वाशिङटन डीसी स्थित विश्व बैंकको प्रधान कार्यालयले जनाएको छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले यही चैत्र 15 गते काठमाण्डुमा पूर्व राजा समर्थकहरूले गरेको हिंसात्मक प्रदर्शनको सत्य तथ्य छानबिन गरी दोषीमाथि कानून बमोजिम कार्यवाही गरिने बताउनु भएको छ। मन्त्रालयमा आज प्रेस चौतारी नेपालले घटनाबारे ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएपछि मन्त्री गुरूङले हिंसात्मक प्रदर्शन गर्नेलाई छानबिन समिति बनाएर सरकारले कानूनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। राजकीय सत्ता जनतामा सुम्पिन्छु भनेर राजनीतिक पार्टीसँग गरेको प्रतिबद्धता पूर्व राजा ज्ञानेन्द्र शाहले बिर्सिएको र आन्दोलनका नाममा हिंसात्मक बाटो अप्नाउनु गलत रहेको उहाँको भनाइ थियो। एपी न्यूजका पत्रकार सुरेश रजकको मृत्युको घटनामा आन्दोलनकारीकै मुख्य हात रहेको मन्त्री गुरूङले बताउनुभयो। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको 75 वार्षिकोत्सव हीरक महोत्सवका अवसरमा आज सिंहदरबारमा सांगीतिक क्षेत्रका कलाकारहरूसँग अन्तर्क्रिया गरिएको छ। अन्तर्क्रियामा कलाकारहरूले सार्वजनिक सेवा प्रसारणका रूपमा रेडियो नेपालले गीत संगीतको क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिनुभयो। सूचना संचार साहित्य र संगीतको विकासमा रेडियो नेपालले स्थापना कालदेखि नै महत्वपूर्ण भूमिका खेल्दै आएकाले कलाकारहरूले यसको संरक्षणमा आगामी दिनमा अझै थप काम गर्नुपर्ने बताउनुभयो। कलाकारहरूले लोपन्मुख गीत संगीतको संकलन र संरक्षणमा जोड़ दिनुपर्ने, गीत रेकर्डिङलाई नियमित बनाउनुपर्ने, जनसहभागितामूलक तथा प्रतियोगितात्मक कार्यक्रमहरूलाई बढ़ाउनुपर्ने, रेडियो नेपालमा रेकर्ड तथा उत्पादन भएका सृजनाहरूको स्वामित्व रेडियो नेपालसँगै रहनुपर्ने सुझाव दिनुभयो। अन्तर्क्रियामा लोचन भट्टराई, नारायण रायमाझी, भूपेन्द्र रायमाझी, बुलुमुकारुङ, मीरा राणा, धनबहादुर गोपाली, प्राध्यापक डा ध्रुवेश चन्द्र रेग्मी लगायतले शास्त्रीय संगीत सम्पूर्ण संगीतको मूल आधार भएकाले शास्त्रीय संगीत सम्बन्धी कार्यक्रमहरू बढ़ाउनु पर्ने धारणा राख्नु भएको थियो। अन्तर्क्रियामा सार्वजनिक सेवा प्रसारण पीएसबीका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले गीत संगीतको संरक्षण र विकासका लागि स्रष्टाहरूसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यकारी अध्यक्ष विष्टले कलाकारहरूको सुझाव र सल्लाह रेडियो नेपालका लागि सधैँ स्वागत योग्य रहने उल्लेख गर्नुहुँदै रोयल्टी सम्बन्धी विषयमा समेत स्रष्टाहरूको सहयोगका लागि अनुरोध गर्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले सार्वजनिक सेवा प्रसारणको नयाँ संरचनामा रेडियो नेपालको थप उन्नति हुने विश्वास व्यक्त गर्नुहुँदै जनताको मनमा बस्न सक्ने प्रचार सामग्री बनाउनेतर्फ ध्यान केन्द्रित गर्न सुझाव दिनुभएको छ। पीएसबी संचालक समितिका सदस्य फूलमान बलले मौलिक नेपाली गीत संगीतको विकासमा रेडियो नेपालले जोड़ दिने उल्लेख गर्नुहुँदै कलाकारहरूका सुझाव तथा सल्लाहहरू कार्यान्वयन गर्दै अगाडि बढ़ने बताउनुभयो। रेडियो नेपालका नायब कार्यकारी निर्देशक खगेन्द्र खत्रीले कलाकार र रेडियो नेपाल बीच अन्योन्याश्रित सम्बन्ध रहेको हुँदा परस्पर सहयोग बढ़ाउनुपर्ने बताउनु भयो। यसअघि आज केन्द्रीय कार्यालय सिंहदरबारमा शास्त्रीय संगीत सम्मेलनको आयोजना गरिएको थियो। शास्त्रीय संगीत सम्मेलनमा विभिन्न विधाका 24 जना कलाकार र स्रष्टाहरू सहभागी हुनुहुन्थ्यो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले डिजिटल नेपाल फ्रेमवर्कको लक्ष्य प्राप्तिमा सहजीकरणका लागि मन्त्रालय मार्फतका निकायलाई आग्रह गर्नुभएको छ। मन्त्रालयले आज गरेको विषयगत समितिको बैठकमा डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि सबै स्थानीय तहमा विद्युत, टेलिफोन र इन्टरनेटको पहुँच महत्वपूर्ण भएको बताउनुभयो। आज अन्तर्राष्ट्रिय शून्य फोहोर दिवस नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइएको छ। मानवको अस्थिर उत्पादन र उपभोगका अभ्यासले विश्वलाई विनाशतर्फ धकेलिरहेकाले फोहोर उत्पादन एवं व्यवस्थापनमा सचेत हुनुपर्नेमा जोड़ दिँदै आज अन्तर्राष्ट्रिय शून्य फोहोर दिवस मनाइएको छ। इजरायलले गाजा क्षेत्रमा जारी राखेको आक्रमणमा पनि कम्तीमा 22 जनाको मृत्यु भएको छ। इजरायलले आज ईद उल फित्रका दिनमा समेत बमबारी जारी राखेपछि प्यालेस्टिनीहरूले ईद मनाउन पाएका छैनन् भने खाद्यान्न आपूर्तिमा समेत कठिनाई भोगिरहेका छन्। इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले हमासले हतियार नबिसाएसम्म र आफ्ना नेताहरूलाई देशबाट ननिकालेसम्म गाजा क्षेत्रमा कार्यवाही जारी रहने चेतावनी दिएको छ।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल बीमा प्राधिकरणले यही चैत्र 15 गते उपत्यकाका विभिन्न स्थानमा हुलदंगाका कारण बीमितको धन सम्पत्तिमा भएको क्षतिबाट पर्न सक्ने बीमा दावीलाई यथाशक्य छिटो फर्सेट गर्न निर्देशन दिएको छ। प्राधिकरणले सबै निर्जीवन बीमा कम्पनी र निर्जीवन लघु बीमा कम्पनीहरूलाई माग दावी परेको खण्डमा छिटो फर्सेट गर्न निर्देशन दिएको हो। यसै गरी 15 गते भएको हुलदंगाका कारणले भएको क्षतिको विवरण प्राधिकरणले दिएको गुगल फर्मको लिंक मार्फत साप्ताहिक रूपमा प्रत्येक हप्ताको बुधबार प्राधिकरणमा पेश गर्न पनि सबै निर्जीवन बीमा कम्पनी र निर्जीवन लघु बीमा कम्पनीहरूलाई प्राधिकरणले निर्देशन दिएको छ। नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीले वित्तीय क्षेत्रको संवेदनशीलतालाई बुझेर अघि बढ्न आवश्यक भएको बताउनु भएको छ। राष्ट्र बैंकले नेपाल आर्थिक पत्रकार संघ नाफिजको सहकार्यमा काठमाडौँमा आयोजना गरेको दुई दिने अन्तर्क्रिया कार्यक्रमको आइतबार उद्घाटन गर्दै गवर्नर अधिकारीले वित्तीय क्षेत्रको संवेदनशीलता नबुझ्दा त्यसले नागरिकमा नकारात्मक धारणा उत्पन्न गर्ने बताउनुभयो। गवर्नर अधिकारीले संचार माध्यमले सत्य र तथ्यमा आधारित भई समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड़ दिँदै गलत सूचना प्रवाह नहोस् भनेर केन्द्रीय बैंकले विविध चेतनामूलक कार्यक्रमहरू गर्दै आएको बताउनुभयो। अन्तर्क्रिया कार्यक्रममा राष्ट्र बैंकका कार्यकारी निर्देशक तुलसी प्रसाद घिमिरेले वित्तीय क्षेत्र नागरिकको विश्वाससँग जोड़िएको विषय भएकोले यस क्षेत्रमा व्यवहार गर्दा संवेदनशीलता अपनाउनु पर्ने बताउनुभयो।
विश्वकप लीग टू अन्तर्गत स्क्रयानमा हुने त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक छनौटमा 48 खेलाड़ीलाई समावेश गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले आइतबार टोली छनौट प्रारम्भिक टोलीको घोषणा गरेको हो। क्यानका अनुसार छनौट भएका 48 खेलाड़ीलाई नेपाल निलो, नेपाल रातो, नेपाल हरियो र नेपाल पहेँलो गरी 4 समूहमा विभाजन गरी तयारी खेलहरू सञ्चालन गरिनेछ। आगामी जूनमा नेपालले स्क्रयानमा घरेलु टोली र नेदरल्याण्डसँग लीग टूको चौथो सिरिज खेल्नेछ। नवनियुक्त प्रमुख प्रशिक्षक स्टुअर्ट लको प्रत्यक्ष निगरानीमा तयारी खेलहरू सञ्चालन गरिने क्यानले जनाएको छ। छनौटका खेलहरू आगामी साता हुने हङकङ सिरिज पश्चात हुनेछ। मुख्यतः लुम्बिनी प्रदेशमा शनिबार सकिएको प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय प्रतियोगिताको प्रदर्शनका आधारमा खेलाड़ीको छनौट गरिएको बताइएको छ। टुसाल युथ क्लबले शहीद स्मारक बी डिभिजन लीगमा पहिलो जित दर्ता गरेको छ। आइतबार सातो बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालयमा टुसालले सरस्वती युथ क्लब विरूद्ध 1-0 कठिन जित दर्ता गर्यो।
वहाँ हुनुहुन्थ्यो अजय बम। अब मौसम। आगामी 24 घण्टामा देशका पहाड़ी भूभागमा आंशिक बदली रही कोशी गण्डकी र कर्णाली प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक आज पनि सञ्चालन हुन सकेन। लोकतन्त्रमाथि प्रहार भएको अवस्थामा संसदमा छलफल र बहस गर्ने वातावरण बनाउन दलहरूलाई सभामुख देवराज घिमिरेको आग्रह। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल फित्रका अवसरमा भोलि सार्वजनिक विदा। विश्व बैंकले पुल मरमत र सुधारका लागि नेपाल सरकारलाई करिब 20.5 अर्ब रूपियाँ प्रदान गर्ने र इजरायलले गाजामा जारी राखेको आक्रमणमा आज कम्तीमा 22 जनाको मृत्यु। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।